यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभाको अधिवेशन यही फागुन 23 गतेका लागि आह्वान। मुलुकलाई विकास, परिवर्तन र समृद्धिको मार्गमा हिँडाउँदा आफू विरूद्ध षड्यन्त्र भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सर्वोच्च अदालतले नै प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिनबाट रोकेको। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको धारणा। र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सूची अदालतमा। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभाको अधिवेशन यही फागुन 23 गते आइतबार दिनको 4 बजेका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई सार्वभौम सत्ता सम्पन्न बनाउँदै विकास, परिवर्तन र समृद्धिको मार्गमा हिँडाउँदा आफू विरूद्ध षड्यन्त्र भएको बताउनु भएको छ। आज पोखरामा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रलाई स्वाधीन बनाउने चाहना राख्दा र त्यसका लागि अगाडि बढ़दा देशभित्र र बाहिरका विभिन्न शक्तिहरू आफू विरूद्ध क्रियाशील रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले 3 वर्षमा जनताले विकासको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरेको उल्लेख गर्नुहुँदै देशलाई समृद्ध बनाउने आफ्नो अभियान नै भएको बताउनुभयो।
हामी शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र, सेवाका क्षेत्र, पर्यटनको क्षेत्र विकास गर्ने भन्दै जाने होला नि, विकास भनेर छोड्ने होइन। योजनाबद्ध ढङ्गले विकास हामी कसरी गर्न सक्छौँ भन्ने हिसाबले विकास छ। त्यसले गरेर पूर्वाधारका सन्दर्भमा बाटाघाटा पुल पुलेसा दुर्गम ठाउँमा जोड्ने पुल, कैपेस्टापन, हवाई यातायातको विस्तार, यी कामहरू योजनाबद्ध ढङ्गले हामीले कहाँ कहाँ के गर्नुपर्छ, हाम्रो कामको गति, हाम्रो कामको वेग असाधारण छ। एक वर्षमा 10 किलोमिटर मात्रै बाटो बन्थ्यो, एक वर्षमा 10 किलोमिटर जब पहिले एक दिनमा 5 वर्षभन्दा 7 किलोमिटरका दरले कालो मात्रै बाटो बन्छ।
भेलामा गृहमन्त्री रामबहादुर थापाले पार्टी एकतामा योगदान पुर्याउन माधव प्रचण्ड समूहलाई आग्रह गर्नुभयो। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पोखरामा गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नुहुँदै विकासका लागि स्वच्छ राजनीति र भ्रष्टाचारको न्यूनीकरण आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जनताले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहज ढंगले पाउनुपर्ने उल्लेख गर्नुहुँदै समृद्ध नेपाल र सुखी नेपालीको आफ्नो अभियान त्यसैका लागि भएको बताउनुभयो। राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री ओलीले मै खाउँ मै लाउँ भन्ने भावना त्याग्दै राष्ट्र निर्माणको अभियानमा दृढ़ताका साथ जुट्न सबैमा आग्रह समेत गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासको लक्ष्यका साथ अघि बढ़िरहेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले संगीत महर्षि नातिकाजी श्रेष्ठले नेपालको मौलिक गीत संगीतको विकास र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको बताउनु भएको छ। नातिकाजी श्रेष्ठको 96 जन्म जयन्तीको उपलक्ष्यमा राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्वर्गीय नातिकाजीले नेपाली आधुनिक गीत संगीतको मौलिक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो।
नेपाली संगीतमा आधुनिक गीत संगीतको मौलिक पहिचान स्थापित गर्न संगीत महर्षि नातिकाजी श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको छ। नातिकाजी नेपाली जनताको मनमा बस्ने मौलिक नेपाली संगीतको कुशल सर्जक हुनुहुन्थ्यो। रेडियो नेपालसँग स्थापना काल लगत्तै आबद्ध भई नातिकाजीले मौलिक नेपाली संगीतको सिर्जना र गायन यात्रा प्रारम्भ गर्नुभएको थियो। उहाँको यात्राले चयौं कालजयी गीत संगीत सिर्जना गर्दै नेपाली संगीतमा नयाँ मानक स्थापित गरेको छ। नेपाली राष्ट्रिय भावका गीत संगीत सिर्जनामा पनि उहाँको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ।
राष्ट्रपति भण्डारीले कलाकारहरू राष्ट्रका अमूल्य निधि भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने कलाकारहरूलाई उच्च महत्व दिनु राष्ट्रको हितको विषय भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रपति भण्डारीले नातिकाजी विशिष्ट स्रष्टा सम्मान 2076 वरिष्ठ संगीतकार नोर्बु छिरिङ लामालाई सम्मान गर्नुभयो। त्यसै गरी राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय सम्मान, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय संगीत युवा पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय पुरस्कार लगायतका सम्मान र पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई सम्मानित एवं पुरस्कृत गर्नुभयो। कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बाँसकोटाले नातिकाजी लगायतका स्रष्टाहरूको जीवनसँग सम्बन्धित सामग्रीहरूको संग्रहालय निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ, वरिष्ठ संगीतकार प्रेमध्वज प्रधान लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सर्वोच्च अदालतको आदेशले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन रोकेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको एक प्रश्नको जवाफमा मन्त्री गुरूङले प्रतिनिधि सभाको विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले दिएको उत्प्रेषण परमादेशले प्रधानमन्त्रीलाई राजीनामा दिन रोकेको बताउनुभयो। मन्त्री गुरूङले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसदमा बहुमत प्राप्त गरेको दलको नेताले सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेकको अर्को संवैधानिक विकल्प छैन भन्ने आदेश गर्दै प्रधानमन्त्रीलाई राजीनामा दिन रोकेको बताउनुभयो।
दलले संसदमा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत प्राप्त संसद दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन। चुनावमा जनताबाट बहुमत प्राप्त गरेपछि संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री दिनु दलका प्रत्येक निर्वाचित जनप्रतिनिधिको संवैधानिक कर्तव्य नै हुन जान्छ। संसदीय दलको नेताको हैसियतले नियुक्ति भएका प्रधानमन्त्री तथा मन्त्री परिषद संसदप्रति उत्तरदायी भई तथा राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय पनि हो भने यो सर्वोच्चको फैसला हो। त्यसैले सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संवैधानिक हिसाबले नैतिकताको हिसाबले आफ्नो जिम्मेवारीबाट भाग्न पाइँदैन। त्यसैले नै अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले राजीनामा गर्नुहुन्न।
प्रधानमन्त्रीले आफूमाथि उठेका सबै प्रश्नको जवाफ संसद र संसदीय प्रक्रियाबाट दिनुहुने स्पष्ट पार्नुहुँदै मन्त्री गुरूङले सर्वोच्चको आदेश विपरीत प्रधानमन्त्रीको राजीनामा माग्नेहरूले राजनैतिक र कानूनी प्रक्रिया बुझ्न नसकेको बताउनुभयो। मन्त्री गुरूङले विप्लव नेतृत्वको पार्टीलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारले पहल गरिरहेको समेत उल्लेख गर्नुभयो। मन्त्री परिषद बैठकले साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेडलाई समेत रासायनिक मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। यसैगरी बैठकले फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्साङ्कन समितिको सिफारिश बमोजिम फेवातालको क्षेत्रफल 5.726 वर्ग किलोमिटर कायम गरी चार किल्ला र सिमाना स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली 2077 मस्यौदा स्वीकृत गर्ने, राष्ट्रिय जनगणना 2078 प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधा सम्बन्धी पहिलो संशोधन मापदण्ड 2077 स्वीकृत गर्ने, जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि 2077 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा रौतहटका अनिल कुमार झालाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिने, विश्वविद्यालयहरूले शिक्षण संस्थाहरूलाई सम्बन्धन दिँदा पालना गर्नुपर्ने मापदण्डहरू पालना गर्ने गराउने गरी सम्बन्धन प्रक्रिया सुचारू गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सबै विश्वविद्यालयहरूलाई निर्देशन दिने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो। यस वर्षको जाडोयाम आजदेखि समाप्त भई प्री मनसून शुरू भएको छ। मार्च 1 अर्थात आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्री मनसून सिजन शुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले यस समयमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ। मनाङमा पहिलोपल्ट 33 केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ। मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरंग चार्ज नहुने समस्या आएपछि फाइबर इन्सुलेटरबाट विद्युत चार्ज गरिएसँगै जिल्लामा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जोड़िएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रले जनाएको छ।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूत गेहेन्द्र राज भण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा उहाँलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले पत्रकारहरूसँग लैंगिक हिंसा न्यूनीकरण लगायतका विषयमा छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा उपाध्यक्ष दाहालले बढ़दो महिला हिंसा न्यूनीकरणका लागि कानून कार्यान्वयनको अवस्थाको राष्ट्रिय सभाको समिति मार्फत अनुगमन भइरहेको बताउनुभयो। छलफलमा विभिन्न संचार माध्यममा कार्यरत महिला पत्रकारहरूले महिला हिंसा न्यूनीकरणका लागि बनेका कानूनको प्रभावकारी कार्यान्वयन र त्यो कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। नेपालमा आज थप 73 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 3049 नमूनाको परीक्षण गर्दा 44 पुरूष र 29 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या 2,74,216 पुगेको छ। कोरोना संक्रमणबाट आज 64 जना निको भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या 2,70,471 पुगेको छ। कोरोना संक्रमणका कारण आज थप 3 जनाको मृत्यु भएसँगै संक्रमणपछि मृत्यु हुनेको संख्या 2,777 पुगेको छ। पछिल्लो समय जुम्लाका किसान रैथाने अन्नबाली संरक्षणमा जुटेका छन्। चिनो, कागुनो, फाफर लगायतका अन्नबालीको माग र महत्व बुझ्दै गएपछि त्यहाँका किसान त्यसतर्फ लागेका हुन् भने स्थानीय सरकारले समेत यसको उत्पादन एवं संरक्षणमा सहयोग गरेको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
स्वास्थ्यका लागि पोषणयुक्त मानिने फापर, चिनो लगायतका रैथाने बाली पहिला सबै जुम्ली किसानका घर घरमा हुन्थ्यो। रैथाने बालीको महत्व नबुझ्दा किसानले खेती गर्न समेत छोडिसकेका थिए। पछिल्लो समय रैथाने बालीको माग र महत्व बुझ्दै गएपछि फापर खेतीमा जुटेको बताउँदै तिला गाउँपालिका 8 का किसान धनबहादुर रावत, कर्णाली सरकारले जुम्लामा रैथाने बाली अर्ग्यानिक खेती कार्यक्रम पनि सञ्चालन गरेको छ। तर अधिकांश किसान कम परिश्रम गरेर बढ़ी उत्पादन गर्ने दाउमा लागेपछि रैथाने बाली लोभ हुँदै गएको हो, जसले गर्दा पछिल्लो पुस्ताले खोज्दासम्म नभेटाउने अवस्थामा पुगेको छ। त्यसैले रैथाने बालीको संरक्षण र प्रबन्धन गर्न आवश्यक रहेको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लक्ष्मीराम महतको भनाइ छ।
कम लागतमा बढी आमदानी हुने र आधुनिकरणले गर्दा यो रैथाने बाली अलिकति लोभ भन्ने कुरा आइरहेछ र चिनो कागुनो अब यो के हो त भन्ने पछिल्लो पुस्ताले चाहिँ देख्न नपाउने अवस्था पनि छ। त्यसको लागि संरक्षण र शुद्धिकरण प्रबन्धन गर्न हामी चाहिँ जरुरी देखिन्छ।
रैथाने बाली प्रबन्धनका लागि जुम्लाका 8 स्थानीय तहले नीति बनाए पनि कार्यान्वयन गर्न सकेका छैनन्। तर चन्दनाथ नगरपालिकाले बाँझो जग्गालाई उपयोग गर्न तथा रैथाने बालीको खेतीलाई निरन्तरता दिन चन्दनाथ नगरपालिकाका 10 ओडाका एकल महिलालाई बिउ पुँजी दिने योजना बनाएको मेयर कान्तिका सेजुवालले बताउनुभयो। चौधौं जिल्ला परिषदबाट नेपालकै पहिलो अर्ग्यानिक जिल्ला घोषणा भएको जुम्लामा रैथाने बाली लोभ हुँदै जानु दुःखद पक्ष हो। त्यसैले रैथाने बाली प्रबन्धनका लागि स्थानीय सरकारले बनाएका नीतिहरू पूर्ण कार्यान्वयन गर्न आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
काठमाडौँको चन्द्रागिरी नगरपालिका दुई नागढुङ्गाबाट अवैध रूपमा लुकाई ल्याएको छवटा कछुवासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको टाटा सुमो चेक जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले भारत पटना घर बताउने 23 वर्षीय फैजल आलमलाई हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो। आलमलाई बरामद भएको कछुवासहित थप अनुसन्धानका लागि डिभिजन वनकारले हात्तीसार काठमाडौँलाई जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले 3,30,00,000 कपाली तमसुक बनाई ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर 30 प्रसुतिपुर निवासी दिपेन्द्र यादव र बाराको विश्रामपुर बरैनिया निवासी शैलेन्द्र त्रिपाठी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमामा गत फेब्रुअरी 1 तारीकमा सेनाले सत्ता हातमा लिएर वरिष्ठ नेताहरूलाई नियन्त्रणमा लिएपछि आज पहिलो पटक भिडियो मार्फत प्रजातन्त्रवादी नेत्री आङ सान सू ची अदालतमा देखिनु भएको छ। उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको र उहाँमाथि दुईवटा आरोप दायर गरिएको बताइएको छ। हिजो म्यानमामा भएको प्रदर्शनका क्रममा कम्तीमा 18 जनाको मृत्यु भएको थियो। गत नोभेम्बरमा भएको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएर प्रजातन्त्रवादी नेत्री आङ सान सू ची राष्ट्रपति विन मिन्ट लगायत वरिष्ठ नेतालाई नियन्त्रणमा लिएपछि म्यानमारमा व्यापक प्रदर्शन भइरहेको छ। भारतमा आजबाट कोरोना भाइरस विरूद्धको खोप सर्वसाधारणलाई पनि लगाउन थालिएको छ। भारतमा गत जनवरी 16 तारीकबाट नै स्वास्थ्यकर्मी सफाईकर्मी लगायत अग्रपंक्तिमा रहेकाहरूलाई खोप लगाउन शुरू गरे पनि आजबाट भने सर्वसाधारणका लागि पनि खोप दिन शुरू गरिएको हो। खोप अभियान अन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज खोप लगाउनुभयो। त्यहाँका सरकारी अस्पतालहरूले निशुल्क खोप वितरण गर्नेछन् भने निजी क्लिनिकहरूमा पैसा तिरेर खोप लगाउने व्यवस्था पनि गरिएको छ। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म 25,44,475 जनाले ज्यान गुमाएका छन् भने 11,47,56,000 भन्दा बढ़ी मानिस संक्रमित रहेका छन्। अब आर्थिक समाचार।
लगातार ओह्रालो लागेर 5 दिनपछि हरियो भएको शेयर बजारको परिसूचक नेप्से सोमबार 40 अङ्कले बढ़ेको छ। बजारको परिसूचक बढ़े पनि कारोबार रकम भने सोमबार आइतबारको तुलनामा घटेको छ। फागुन 10 गते 2640 बिन्दुबाट लगातार ओह्रालो लागेको शेयर बजार आइतबार 2474 बिन्दुसम्म झरेको थियो। सोमबार पनि शुरूआती समयमा बजार घटेर 2444 अङ्कसम्म ओर्लिए पनि बजार बन्द हुँदा भने 40 अङ्कको वृद्धिसहित बजारको परिसूचक 2515 बिन्दुमा पुगेको छ। सोमबार कुल 209 कम्पनीका 5,69,00,00,000 रूपियाँ बराबरका 1,18,00,00,000 कित्ता शेयर किनबेच भएका छन्। उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्न उद्योग विभाग र नेपाल उद्योग वाणिज्य महासंघ बीच समझदारी भएको छ। विभागका महानिर्देशक जीवलाल भूषाल र महासंघका अध्यक्ष शेखर गोलचाले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा दुवै संस्थाले आगामी 6 महिनाभित्र देशभरका साना मझौला तथा ठूला क्षमताका उद्योगहरूसँग सम्बन्धित तथ्य र तथ्याङ्क संकलन गर्नेछन्। त्यसै गरी औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गरिने र औद्योगिक सुशासनको प्रवर्धन एवं उद्योगहरूको सञ्चालनका क्रममा देखा पर्ने समस्या र गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने पनि समझदारी पत्रमा उल्लेख छ। उद्योग व्यवसायको निरन्तर सञ्चालन मार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने वातावरण निर्माण गर्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ। जुम्लामा उत्पादित मार्सी चामल र सिमी जापान निर्यात भएको छ। जुम्ला घर अर्गानिक्स एण्ड सुपर फूडका संचालक राज शाहीले जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात गरिएको बताउनुभयो। हाल कर्णालीका कृषि वस्तुको व्यावसायिक रूपमा निर्यात शुरू गरिएपछि कर्णालीका किसानको जीवनस्तर उकासिनुका साथै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन समेत मद्दत पुग्ने भएको छ। त्यसै गरी जुम्लामा उत्पादित मार्सी चामल र सिमी क्यानाडा पठाउने तयारी पनि भइरहेको जुम्लाबाट हाम्रा समाचारदाता सागर परियारले जनाएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
शहीद स्मारक बी डिभिजन लिग फुटबलमा रानी पोखरी कर्नर टीम आरसीटीले साँगुरो जित निकालेको छ। सोमबार भएको खेलमा आरसीटीले टुसाल युथ क्लबलाई 1-0 गोल अन्तरले पराजित गरेको हो। इन्फा मैदान 7-2 बाटोमा आरसीटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे। जितसँगै आरसीटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। आरसीटीले 8 खेलमा 12 अङ्क जोडेको छ। टुसाल 8 खेलमा 8 अङ्क जोडेर 7 स्थानमा रहेको छ। लिगमा 12 क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल क्रिकेट संघ क्यानले चैत महिनामा महिला टी20 प्रतियोगिता गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाको सहयोगमा फागुन 22 गतेदेखि 29 गतेसम्म क्यानले पुरुषको काठमाडौँ मेयर कप गर्दैछ। त्यो सकिएपछि क्यानले महिलाको क्रिकेट प्रतियोगिता गर्ने भएको हो। क्यानले महिला क्रिकेटलाई पनि व्यस्तता बनाउनका लागि टी20 प्रतियोगिता गर्ने भएको हो। यो प्रतियोगितालाई महिला क्रिकेटरको नयाँ वर्गीकरणको पनि आधार मान्न सकिने बताइएको छ। नेपाल क्रिकेट संघ क्यान आएपछि महिला क्रिकेटमा दोस्रो प्रतियोगिता हुनेछ। यसअघि पीएम कप क्रिकेट प्रतियोगिता दाङमा गरिएको थियो। धुरुमुस सुन्तली फाउन्डेशनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा हालसम्म 43 करोड खर्च भइसकेको छ। सोमबार एक पत्रकार सम्मेलन गर्दै फाउन्डेशनले आफ्नो खर्च र आमदानी सार्वजनिक गरेको छ। हालसम्म रंगशाला निर्माणमा 43 करोड 48 लाख खर्च भइसकेको फाउन्डेशनले जनाएको छ। 43 करोड खर्च हुँदा 32 करोड 30 लाख 24 हजार संकलन भएको छ। फाउन्डेशन 11 करोड 17 लाख 82 हजार ऋणमा रहेको छ। ऋणको कारण अपेक्षित रूपमा निर्माण कार्य गर्न नसकेको फाउन्डेशनले जनाएको छ। रंगशाला निर्माणका लागि कुल लागत 3 अर्ब 55 करोड अनुमान गरिएको छ। परियोजना निर्माणको कुल लागत रकमको 9.10% संकलन भएको छ। मुख्य क्रिकेट खेल मैदानको 85% काम सम्पन्न भइसकेको छ। प्याराफिट तर्फ काम 30% सकिएको फाउन्डेशनले जनाएको छ। त्यस्तै आर्थिक सहयोग जुटाउन हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा सार्वजनिक गरिएको छ। यस अभियानबाट रंगशाला निर्माणका लागि 3 अर्ब संकलन हुने अपेक्षा गरिएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश एक बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही राति प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.2 डिग्री सेल्सियस न्यूनतम 14 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस न्यूनतम 10.4 डिग्री सेल्सियस, पोखराको अधिकतम 28.3 डिग्री सेल्सियस न्यूनतम 15.2 डिग्री सेल्सियस, वर्षा 1.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 29.4 डिग्री सेल्सियस न्यूनतम 10 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30 डिग्री सेल्सियस न्यूनतम 8.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभाको अधिवेशन यही फागुन 23 गतेका लागि आह्वान। मुलुकलाई विकास परिवर्तन र समृद्धिको मार्गमा हिँडाउँदा आफू विरूद्ध षड्यन्त्र भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सर्वोच्च अदालतले नै प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिनबाट रोकेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको धारणा र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू ची अदालतमा। यसका साथै साँझ 7 बजेको समाचार यहीं पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।